नेपाल दर्पणमा साथी दीपा तिमल सिन्हासँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
दोस्रो चरण 10 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेसिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
21 गते चुनाव हुने 45 जिल्लामा आचार संहिता उल्लंघन नगर्न निर्वाचन आयोगको आग्रह। मत संरक्षण गर्ने र मत सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेलाई कार्यवाही गर्ने चेतावनी।
दोस्रो चरणमा चुनाव हुने ठाउँमा प्रचार प्रसार उत्कर्षमा मतदाता केन्द्रित घर दैलो नै भोट माग्ने मुख्य माध्यम।
15-20 ठाउँमा जहाँ ठूल्ठूलो आमसभाहरू भएका छन् बाँकी ठाउँमा हामी ठूल्ठूलो आमसभाहरू पनि गरिरहेका छैनौं, हामी मतदाता शिक्षामा जोडिदिएका छौं।
स्वदेशमा श्रम नगरी विदेश जाने प्रवृत्ति बढ्दो, स्वदेशमै खुलेका उद्योग कल कारखानामा भने जनशक्तिको अभाव।
सबभन्दा गाह्रो त काम गर्ने मान्छे पाउने, घरको चाहिँ काम गर्नुपर्छ भने चाहिँ लेडिजहरू जेन्ट्सहरू चाहिँ यो काम गर्दै गर्ने सबै विदेश पलायन भइरहेछ।
बेलायती राजकुमार ह्यारीले अमेरिकी नायिकासँग विवाह गर्ने एक महिना अघि नै कुरा छिनेको बेलायती दरबारको भनाई।
र विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत युएईसँग हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056527982, मोबाइल 98550063794, 98550508060।
मोबाइल हातमा चुनावी खबर साथमा
आफ्नो मोबाइलको प्ले स्टोरमा गई UZYAALO सर्च गर्नुहोस् र उज्यालो एप डाउनलोड गर्नुहोस्।
ताजा खबर, उम्मेद्वार, राजनीतिक पार्टी, हरेक निर्वाचन क्षेत्रका गतिविधि र जानकारी लिन डाउनलोड गर्नुहोस् उज्यालो एप।
मतगणना सुरु हुन साथै आफ्नै मोबाइलमा ताजा नतिजा पल पलको जानकारी लिन आजै डाउनलोड गर्नुहोस् उज्यालो एप।
उज्यालो र हाम्रो पात्रको सहकार्यमा समृद्धिका लागि सिभिल ब्याङ्कको साथ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले दोस्रो चरणमा चुनाव हुने 45 जिल्लामा आचार संहिता उल्लंघन नगर्न निर्देशन दिएको छ। आयोगले मुख्य निर्वाचन अधिकृत प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई चुनावी प्रचार प्रसारका क्रममा आचार संहिता विपरीत सार्वजनिक ठाउँमा टाँगिएका चुनाव चिन्ह अंकित झण्डा तथा पार्टीका झण्डा राख्ने काम रोक्न निर्देशन दिएको जनाएको छ। यस्तै आयोगले मौन अवधिका बेला फेसबुकबाट आफ्नो र पार्टीको चुनाव चिन्ह राखी प्रचार गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा प्रतिनिधि सभामा समानुपातिक तर्फका उम्मेद्वार ध्रुव बहादुर प्रधानसँग 24 घण्टे स्पष्टीकरण मागेको छ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले चुनावलाई आधार मानेर कसैले पनि मत सर्वेक्षण गर्न नहुने बताउनु भएको छ। काठमाडौँमा आज पत्रकार संघको अन्तर्क्रियामा प्रमुख आयुक्त यादवले पहिलो चरणको मतदान भइसकेको र दोस्रो चरणको मतदान हुन लागेको सन्दर्भमा मत सर्वेक्षण गर्नु निर्वाचन आचार संहिता विपरीत हुने बताउनु भएको हो। उहाँले कसैले चुनावका बारेमा मत सर्वेक्षण गरे निर्वाचन आचार संहिता उल्लंघन गरे बापतको कार्यवाही हुने चेतावनी पनि दिनुभयो।
हिजो पहिलो चरणमा 32 जिल्लामा मतदान भएपछि बाँकी रहेका जिल्लामा चुनावी प्रचार प्रसार उत्कर्षमा पुगेको छ। उम्मेद्वार तथा दलका कार्यकर्ता दिनरात नभनी आफ्नो पक्षमा भोट माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन्। यसअघिका आम चुनावमा उम्मेद्वार र दलहरूले प्रचार प्रसारको मुख्य तरिका ठूला आमसभालाई प्रयोग गरे पनि यसपटक भने एकाध बाहेक साना कार्यक्रम र मतदाता केन्द्रित घर दैलोलाई नै भोट माग्ने मुख्य माध्यम बनाइरहेका छन्। प्रकाश ढकालको रिपोर्ट।
हिजो आज यस्तै गीत घन्काएर गाउँ बस्तीमा भोट माग्नेको लर्को नै लाग्न थालेको छ। समाजको बदलन स्वरूप आर्थिक अवस्था तथा सूचना प्रविधिको प्रयोगले यसपटक विगतको भन्दा चुनाव प्रचारको शैली भिन्न देखिएको हो। दल र उम्मेद्वारले आफ्ना कुरा भन्न र मतदातालाई आकर्षित गर्न अघिल्ला चुनावमा हजारौं मानिस भेला गरेर ठूला आमसभा गरे पनि अहिले हात जोड्दै मतदाताको घर घरमा पुग्ने क्रम बढ़ेको छ। ठूला दलका शीर्ष केही नेताले एकाध जिल्लामा पुगेर आमसभालाई सम्बोधन गरे पनि धेरै उम्मेद्वार भने साना साना कार्यक्रम गरेर आफ्नो पक्षमा जनमत बटुलिरहेका छन्। नेपाली कांग्रेसका तर्फबाट ललितपुर तीनमा प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएका मदन मात्य
होइन, हामीले अहिले यो आमसभा भन्दा पनि आमसभा खर्चिलो पनि भयो र अलिकति तडक भडक भयो, त्यही भएर हामीले घर दैलो कार्यक्रम गर्ने र कोठे सभाहरू गरिरहेको छौँ। हामीले एकदम राम्रो भइरहेको छ, इफेक्टिभ भइरहेको छ, इन्टरेक्सन जस्तो भइरहेको छ, उनीहरूले कुनै कुरा सुन्न पाउने, आमसभामा केही कुरा सुन्न पाउने, हामीले अब यो कुरो बोल्यो गयो, यो चाहिँ इफेक्टिभ छ, हामी केही गरिरहेको छौँ, किनभने उहाँको मतदाताको कुरा सुन्नु पनि अति आवश्यक छ। हामीलाई सामाजिक सञ्जालको पनि प्रयोग गरिरहेको छौँ, अलिअलि नगरे होइन गरिरहेछौँ।
ठुला कार्यक्रम गर्दा धेरै दिन खट्नुपर्ने, पैसाको उत्तिकै खर्च हुने र सोचे जति मान्छे जम्मा गर्न नसके नकारात्मक सन्देश जाने भएकाले दलहरूले चुनावका लागि ठूला सभा गर्न छाडेका हुन्। चुनावका बेला भित्ता भर पोस्टर टाँच्ने ब्यानरले शहर नै भर्ने चलन पनि यो पटक शून्य प्राय अवस्थामा पुगेको छ। कडा निर्वाचन आचार संहिता र सामाजिक सञ्जालको प्रयोगको कारण परम्परागत प्रचार शैली प्रयोगमा कमी आएको हो। अधिकांश उम्मेद्वारले फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जाललाई प्रचारको गतिलो माध्यम बनाएका छन्। सामाजिक सञ्जालबाटै उम्मेद्वारहरूले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्ने र विपक्षी उम्मेद्वारमाथि खनिने गरेका छन्। ठूला आमसभा भन्दा पनि मतदाता केन्द्रित प्रचार अभियानलाई वाम गठबन्धनले जोड़ दिएको बताउनुहुन्छ एमाले नेता अग्नि खरेल।
देशव्यापी रूपमा मतदाता शिक्षालाई जोड़ दिनुपर्छ भनेर हामी गरिरहेका छौँ। त्यसैले ठूल्ठूलो आमसभाहरू होइनन्। अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रको अध्यक्ष करुण प्रचण्ड गएका केही ठाउँमा 15-20 ठाउँमा जाने ठूल्ठूलो आमसभाहरू भएका छन्। बाँकी ठाउँमा हामी ठूल्ठूलो आमसभाहरू पनि गरिरहेका छैनौँ। हामी मतदाता शिक्षामा जोडिदिइरहेका छौँ, किनभने त्यो मतदाता शिक्षाले परिणामलाई मुखी बनाउन सक्छ र परिणाम हामीलाई नजदिक पुर्याउन सक्छ भन्ने हाम्रो विश्वास हो।
अरू दल तथा उम्मेद्वारले पनि प्रचारको नयाँ शैली अप्नाएका छन्। पहिले घर घरका भित्तामा देखिने नेता र उम्मेद्वारका फोटा अहिले फेसबुक, ट्विटरमा बाक लिन थालेको छ। ठूला सभामा चोर औंला तेर्साउँदै भाषण गर्ने नेताहरू हात जोड्दै घर घर पुगिरहेका छन्। यसबाट सूचना प्रविधिको प्रयोग र मतदाताको चाहनालाई उम्मेद्वारले केही हदसम्म बुझ्न थालेको मान्न सकिन्छ।
सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा चुनाव सम्बन्धी थप खबरसँगै रिपोर्ट पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
इन्जिनियरिङ शिक्षा अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको बी सिभिल र बी इलेक्ट्रिकलमा नयाँ भर्ना सम्बन्धी जरुरी सूचना।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था, अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2008 प्रमाण पत्र प्राप्त गर्न सफल एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक
विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति 2074 मंगसिर 18 गतेसम्म, प्रवेश परीक्षा 2074 मंगसिर 27 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन 056-572-417,
मोबाइल 98550-60769, 98550-64960।
राणा शासन विरुद्धको आन्दोलन तथा लोकतन्त्रका लागि भएका आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गरेको हो। समावेशी प्रतिनिधित्व र नेतृत्वको विकासको लागि अगुवाई नेपाली काँग्रेसले गरेको हो।
लोकतन्त्रलाई संस्थागत तथा विकासका लागि रुख चिन्हमा भोट दिई नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराऊ।
नमस्कार नमस्कार नेताज्यू।
ल दाई, आउँदै गरेको चुनावको लागि पार्टीले मलाई यो क्षेत्रको उम्मेद्वार बनाएको छ। अब तपाईँहरूले आफ्नो अमूल्य भोट दिएर मलाई जिताउन पर्यो है।
भोट हालेर आफूले मनले खाएको उम्मेद्वारलाई जिताउन त मन थियो नि, तर खै के गर्ने के गर्ने। म त
किन के भयो र दाई?
म आफू दृष्टिविहीन छु अनि छोरी पनि हिँड्न सक्दिनन्। अब मतदाता परिचय पत्र त छ नि, तर त्यो दिन गाडी नै चल्दैन भन्छन्। कसरी मतदान केन्द्रसम्म जाने? खै म त त्यसै अन्यलै भइरहेको छु।
ल दाई, पनि मतदान गर्न पाउनु त हरेक नागरिकको मानव अधिकार हो। मतदानको दिन अपाङ्गता भएका व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र सहयोग चाहिने व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजान ल्याउन अनुमति लिएर सवारी चलाउन छुट दिएको छ। दृष्टिविहीन व्यक्तिले आफूले रोजेको एका घरको व्यक्ति वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न पाउँछन्। हेर्नुहोस्, त्यस्तै हिडुलमा असहज हुनेलाई लाइनमा बस्नै पर्दैन। बुझ्नुभयो त दाई?
हो र नेताज्यू, उसो भए त हामी सबै आफूले रोजेको उम्मेद्वारलाई भोट हाल्न आइहाल्छौ नि। हस् नमस्कार।
अपाङ्गता भएका व्यक्तिहरूलाई मताधिकारबाट वञ्चित नगरौं, कोही पछाडि नपरून्, किनकि हरेक मत शक्तिशाली हुन्छ।
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्धनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल।
अरूलाई रोज्यौं पटक पटक, विवेकशील साझाको तराजु रोज्यौं यो पटक, ख्याल गरौं नेपाल हाम्रो घर हो, डेरा होइन। अबको आशा विवेकशील साझा।
चुनाव 74, प्रदेश सभा र प्रतिनिधि सभा,
चुनाव केन्द्रित उज्यालोको नयाँ पोर्टल election.ujyaloonline.com।
यो पोर्टलमा सब थोक छ।
चुनावमा सहभागी राजनीतिक दल र दलका घोषणा पत्र,
हरेक उम्मेद्वारको नाम,
चर्चित उम्मेद्वारको पूरा परिचय र फोटो,
हरेक जिल्ला र निर्वाचन क्षेत्रको नक्सामा स्पष्ट डाटा।
ब्राउज गर्नुहोस् election.ujyaloonline.com।
साथमा समृद्धिका लागि सिभिल ब्याङ्क।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 21 गते चुनाव हुने 45 जिल्लामा आचार संहिता उल्लंघन नगर्न निर्वाचन आयोगको आग्रह, मत सर्वेक्षण गर्ने र मत सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेलाई कार्यवाही गर्ने चेतावनी, दोस्रो चरणमा चुनाव हुने ठाउँमा प्रचार प्रसार उत्कर्षमा, मतदाता केन्द्रित घर दैलो नै भोट माग्ने मुख्य माध्यम लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जाजरकोटमा मतपेटिका सदरमुकाम ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको छ। बिहान कुसे गाउँपालिका एकको मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट हुँदा मतपेटिका बोकेका सहयोगी शान्त बहादुर बस्नेत सामान्य घाइते भएका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो। त्यसै गरी भोजपुरको सालपासिलीछो गाउँपालिकाको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा सडानन्द गाउँ सडानन्द नगरपालिकाको न्याउली जंगलमा सुतली बम विस्फोट भएको छ। दुवै ठाउँका मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ। यस्तै गुल्मीको मुसिकोट नगरपालिका एक नेता थामामा कांग्रेसका नेताहरू चढ़ेको गाड़ीलाई लक्षित गरी बम विस्फोट भएको छ। आज बिहान पौदी अमराईबाट दार्जीलिङमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका कांग्रेस नेता खिलधोज पन्थी र भगत खड्का चढ़ेको गाड़ीलाई लक्षित गरी बम प्रहार भएको गुल्मीका प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो। यस्तै दाङमा प्रदेशसभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर 2 खबाट कांग्रेस उम्मेद्वार बनेका भरत बहादुर न्यौपाने चढ़ेको गाड़ीलाई लक्षित गरी बम विस्फोट भएको प्रहरीले जनाएको छ। यसै गरी पर्साको वीरगंजमा रहेको एमाले पार्टी कार्यालयमा बम भेटिएपछि सुरक्षाकर्मीको टोली पुगेको छ। बम भेटिएको ठाउँमा घेरा हालेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एमाले पार्टी कार्यालयको बरण्डामा बम भेटिएको एमाले जिल्ला संयोजक प्रभु हजाराले जानकारी दिनुभयो।
यसैबीच चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले कपिलवस्तुमा नेपाल कम्युनिष्ट पार्टीका 9 कार्यकर्तालाई पक्राउ गरेको छ। कपिलवस्तुको जिल्ला जनपरिषद प्रमुख शम्भू थारूसहित 9 पक्राउ परेका हुन्। चुनाव विरोधी गतिविधिमा संलग्न रहेको अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक भोजन शाहले जानकारी दिनुभयो। यसै गरी नेपालगंजमा भारतीय सीमा नजिक एक बस्तीबाट प्रहरीले 2 थान कटुवा पिस्तोलसहित भारतीय नागरिकलाई आज पक्राउ गरेको छ। भारतको बहराइच जिल्ला रूपैडिया केवलपुर गामका 53 परशुराम पासीलाई बाँकेको ढुडुवा गाउँपालिका 6 बदलीपुरवाबाट 2 थान कटुवा पिस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिनुभयो।
हिजो मतदान भएका धेरैजसो केन्द्रबाट मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याइएको छ, तर भौगोलिक रूपमा विकट रहेका केही मतदान केन्द्रबाट पनि आज पनि मतपेटिका ल्याउन सकिएको छैन। धेरै ठाउँको मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याएको भए पनि केही केन्द्रका मतपेटिका भौगोलिक विकटता तथा मौसमको प्रतिकूलताका कारण सदरमुकाम ल्याउन नसकिएको निर्वाचन आयोगले जनाएको छ। मौसम बिग्रिएपछि संखुवासभाका सिलिचोङ मकालु र बोटखोला गाउँपालिकाका 9 केन्द्रको मतपेटिका ल्याउन समस्या भएको छ। खातबारीबाट कम्तीमा 5 दिन पैदल हिँड्नुपर्ने ती ठाउँमा मौसम बिग्रिएकाले आज हेलिकप्टर जान सकेन। ती ठाउँको मौसम खुलेपछि हेलिकप्टरबाट मतपेटिका ल्याइनेछ।
यस्तै दलहरूले मतपेटिका बोकेको हेलिकप्टरमा आफ्ना प्रतिनिधि पनि चढ्न पाउनुपर्ने अडान राखेपछि सोलुखुम्बु र बझाङको केही केन्द्रको मतपेटिका मतदान केन्द्रमा नै राखिएको छ। विभागले सोलुखुम्बुका लिखुपिखे र खुम्बु पासङ लामु गाउँपालिकाका मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याउन सकिएको छैन। यस्तै बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाको एउटा केन्द्रका 3 मतपेटिका पनि विवादका कारण पैदल नै ल्याउन तयारी गरिएको छ। सदरमुकाम चेन्टुरबाट पैदल 3 लाग्ने काँडाका अरू 4 केन्द्रका मतपेटिका भने हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ। एउटा केन्द्रका प्रतिनिधिले भने हेलिकप्टरमा आफूहरू पनि जान पाउनुपर्ने माग गरेपछि विवाद भएको थियो। निर्वाचन आयोगले मतपेटिका ढुवानी गर्दा हेलिकप्टरमा मतदान अधिकृत मात्रै बस्न पाउने भने पत्नी दलहरूले आफ्ना प्रतिनिधि पनि सँगै बस्न पाउनुपर्ने अडान लिएका थिए। यस्तै दार्चुलाको दुम्लिङमा रहेको मतदान केन्द्रको मतपेटिका भोलि मात्रै हेलिकप्टरबाट ढुवानी गरिने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो। त्यसैगरी डोल्पाका 20 मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरबाट पर्सि मात्र सदरमुकाम ल्याइने भएको छ। जाजरकोट कालीकोट ताप्लेजुङ लगायत संवेदनशील क्षेत्रका मतपेटिका पहिले ओसार्ने र त्यसपछि पर्सि मात्र उपलो डोल्पाका मतपेटिका ओसार्ने जानकारी सेनाले दिएको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद गेवालीले जानकारी दिनुभयो।
काठमाडौँको त्रिभुवन विमानस्थलबाट उड्ने ठूला जहाज प्राय कामको लागि विदेश जाने नेपालीले नै भरिएको हुन्छ। दिनहुँ कामको खोजीमा झण्डै 1500 युवा युवतीले देश छाड्छन्। एकातिर देशमै काम पाइएन भन्दा युवा युवती विदेशी रहेका छन् भने अर्कोतिर स्वदेशमै खुलेका उद्योग कल कारखानाले भने जनशक्तिको अभाव झेल्नु परेको छ। पीटी लोपचनको रिपोर्ट।
पहिला हाम्रो त 35 छ, अहिले 20 घटिसक्यो। तपाईँ काम गर्ने मान्छे छ, आउँछ भन्यो भने स्वागत, आउनुहोस् आउनुहोस्, स्वागत छ, काम हामीले दिलाइदिन्छौँ।
35 कामदारबाट घटेर 20 सीमित रहेको रेशम धागो उद्योगलाई पहिलेकै अवस्थामा पुर्याउने योजना छ नेपाल ह्याण्डलुम सिल्क इण्डस्ट्रीका सञ्चालक राम बज्रचार्यको। सबै क्षमता हुँदाहुँदै पनि कामदार अभावमा उहाँले पहिले जति रेशम धागो उत्पादन गर्न सक्नु भएको छैन। कामदारको समस्या उद्योग तथा कल कारखानाको साझा समस्या भएको छ।
राम्रो पढ्ने अलिकति ट्यालेन्टेड विद्यार्थीहरू युरोप अमेरिकातिर जाने भए, अब तीभन्दा मध्यम स्तरका अब जापान कोरिया अनि निम्न स्तरका त अरब र मलेसिया नै भयो। अब हामीले न हाइब्रिड एकदम राम्रो शिक्षित मान्छे पाउने भयौँ, न चाहिँ अलिकति अर्धशिक्षित पाउने भयौँ, न लेबर पाउने भयौँ, सबै कुरो हामी विदेशी नै छौँ।
अब काम गर्ने मान्छे छैन, आउँदैन, गाह्रो पर्ने चाहिँ तपाईँको चाहिँ सबभन्दा गाह्रो त्यो काम गर्ने मान्छे पाउँदैन। घरको चाहिँ काम गर्नुपर्छ भन्छ लेडिजहरू, जेन्ट्सहरू चाहिँ यो काम गर्दै गर्ने सबै विदेश पलायन भइरहेछ, नेपालमा केही तपाईँको त स्वदेशमा केही काम छैन भन्छ। नौजवान मान्छेहरू तपाईँको त्यो पढे लेखेका मान्छेहरू पनि सबै विदेश चाहिँ गइरहेछ, तपाईँको बाहिर गएर चाहिँ काम गर्दैछ, यहाँ नेपालमा चाहिँ यस्तो काम गर्ने मान्छे छैन।
नेपाल राष्ट्र ब्याङ्कले विप्रेषण प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी प्रवृत्ति सम्बन्धी गरेको एक अध्ययनले कामको खोजीमा भारत जाने नेपाली 4%, साउदी अरब, दुबई, कतार लगायतका खाडी मुलुकमा जाने 57%, मलेसियामा 20% र अमेरिका, बेलायत, इजरायल, जापान तथा सिंगापुर लगायतका विकसित देशमा रोजगारीको लागि जानेको संख्या 8% रहेको देखाएको छ। स्वदेशमा श्रम नगरी विदेश जाने प्रवृत्तिले अबको केही समयपछि नेपालका कल कारखानाहरू बन्द हुने अवस्थामा पुग्ने गणेशदी पश्मिना उद्योगका संचालक महेश्वर पोखरेल बताउनुहुन्छ।
अब हामी सबै विदेशी रहेछौ, गाउँ खाली भइसके, मरुभूमिमा जान्छौँ, त्यहाँ बरु दुःख गर्छौँ, हामी यहाँ बरु अलिकति दुःख गरौँ, अलिकति घर परिवारसँग रमेर आफ्नो जीवनलाई आनन्द बनाऊ भन्ने सोच बिस्तारै हराउँदै गयो हामीकोमा नेपालीमा। त्यो भएर पनि हामी उद्योगमा मान्छे पाउने समस्या भयो। आउँछन्, 3 महिना 4 महिना काम गर्छन्, पासपोर्ट बुझाएका हुन्छन् उनीहरूले, होइन, पासपोर्टमा भिसा लाग्छ, त्यसपछि फेरि गयो, फेरि अर्को मान्छे ल्यायो, सिकायो, आउँछन्, त्यही त्यो प्रक्रिया क्रमिक रूपमा चलिरहेछ। अब त्यस्तै 10-15 जना चाहिँ पुराना होइन, देशमै बसौँ, यहीँ बसौँ, परिवारसँगै रमेर बसौँ भन्नेहरूले गरेर मात्रै कारखाना चलाउन सम्भव भएको। यसले चाहिँ ठुलो दूरगामी असर चाहिँ मेरो एकदम ठुलो, अब 10-15 वर्षपछि हामी उद्योग चलाउन अर्डर आए पनि चलाउन नसक्ने स्थिति पुग्छौँ जस्तो लाग्छ।
अहिले पनि कुल जनसङ्ख्याको 20% अर्थात् झण्डै 50 लाख युवाहरू कामको खोजीमा विदेशिएका छन्। झण्डै 90% घर परिवारका एकजना सदस्य कुनै न कुनै देशमा गएको अध्ययनले देखाएको छ। तर काम गरेर पैसा कमाउन चाहने हो भने 20-25 हजार रुपियाँका लागि कहीँ कतै जानु नपर्ने र त्यस्तो काम दिन आफू तयार रहेको बताउनुहुन्छ नेपाल ह्यान्डलुम सिल्क इन्डस्ट्रीका संचालक राम बज्राचार्य।
काम गर्न मनैदेखि काम गर्ने इच्छा व्यक्त गर्नुहोस् न, काम हामी ढिलाइरहेछौँ, यो घप्ट काम गर्यो, मलाई मन परेन भन्यो, पैसा पुगेन भन्यो, के भन्यो, कहिले घरमा चाहिँ काम छ भन्यो, भागिहाल्छ, त्यो त कामको चाहिँ कुरो भएन। मनैदेखि राम्रोसँग मैले काम गर्छु भन्नुहोस्, उसले चाहिँ महिनाको 20-25 हजार कमाउने यहाँ बाटो त्यही खोजिरहेछ तपाईँको, मेरो मात्रै होइन, हरेक ठाउँ अरू ठाउँमा पनि छ।
स्वदेशमा हुने कमाएको तुलनामा विदेशमा 5 गुणा बढी भए पनि स्वदेशमै आर्जन हुने रकमको मूल्य बढी हुन्छ। स्वदेशमा घर परिवारसँग बसेर बनाइने योजना पारिवारिक खुशी र बाल बालिकाको समृद्ध भविष्यको लागि कोर्ने मार्गचित्र विदेशमा कमाउने सम्पत्तिले किन्न कहाँ पाइन्छ र त्यसैले विचार गरौं, शून्य लगानीमा स्वदेशमै 10 रुपियाँ कमाउने कि 10 रुपियाँ लगानी गरेर विदेशमा 50 रुपियाँ कमाउने।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड तराई, प्रयोग नगरौं है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन, त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-16174 सिधै खबर गरौं।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0140329162। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। निर्वाचन आचार संहिता विपरीत राष्ट्रिय पुननिर्माण प्राधिकरणले तराई मधेसका बाढ़ी प्रभावितलाई राहत र न्यानो कपड़ा किन्न 25,000 रूपियाँ दिने तयारी थालेको छ। बाढ़ीबाट प्रभावित सबै पीड़ितलाई राहत स्वरूप 15,000 र न्यानो कपड़ा किन्न 10,000 रूपियाँ दिने तयारी अघि बढ़ाइएको प्राधिकरणले जानकारी दिएको छ।
मेरो पनि भन्नु छ।
स्थानीय तहको चुनावमा भन्दा हिजोको चुनावमा 10% कम मत खसेको खबर उज्यालो अनलाइनमा पढेर राणा डीभीएस मगरले फेसबुकमा लेख्नु भएको छ। यसको मुख्य कारण बेरोजगारी हो। भोट हाल्नु छ भनेर को पर्खिएर बस्ने? यदि देशभित्रै कामको अवसर थियो भने यो प्रतिशत धेरै हुन्थ्यो।
अहिले साउदी अरबमा रहेका डोटीको जोरायलका गगन सिंह साउदले लेख्नु भएको छ, आजसम्म एक पटक मात्रै भोट हालेको, त्यति बेलाको नागरिकको मतले नेपालमा गणतन्त्र आयो, विदेशमा भएका लाखौं युवाले आफ्नो मत दिन पाएको भए सायद अर्को परिवर्तन आइसक्थ्यो होला, तर मत हाल्न नपाई जिन्दगी बित्ने भयो।
दीपक कडायतको प्रश्न छ, विदेशमा गएका युवाको नोट चल्ने तर भोट नचल्ने, यो कस्तो लोकतन्त्र? त्यसैले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था गर्नै पर्छ।
रामप्रसाद पाण्डे र देवेन्द्र न्यौपानेले एकै खालको कुरा लेख्नु भएको छ। उहाँहरू लेख्नुहुन्छ, 32 जिल्लामा केही दिन अघिसम्म नेताहरू नागरिकका खेतबारीमा पुगेका थिए। चुनाव हुन बाँकी जिल्लामा अहिले पनि नेताहरू खेतबारीमै भेटिन्छन्, तर चुनाव सकिएपछि उनीहरूलाई भेट्न 5 नै कुर्नुपर्ने होला।
अनि रञ्जिता शर्मा लेख्नुहुन्छ, महिलाको भोट पुरूषले हालिदिने यो कस्तो लोकतन्त्र हो? अबको दोस्रो चरणको चुनावमा यस्तो सुन्न नपरोस्, अनि महिला आफै पनि चनाखो हुनु पर्यो।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब विदेशका खबर। बेलायती राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान मार्कलेसँग विवाह गर्ने पक्का भएको छ। राजकुमार ह्यारीले प्रेमिका मेघानसँग विवाह गर्ने पक्का भएको केन्सिङटन दरबारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। राजकुमार ह्यारी र मेघान सन् 2016 प्रेम सम्बन्धमा हुनुहुन्छ। उहाँहरूको एक महिना अघि विवाहको कुरा छिनिएको थियो। विवाहका अरू तालिकाबारे पछि जानकारी गराइने बेलायती राजपरिवार जनाएको छ।
अब खेल खबर। विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत युएईसँग हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा भएको छ। बन्द प्रशिक्षणमा रहेका 20 खेलाड़ीबाट च्याम्पियनशीपका लागि पारस खड्काको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिएको हो। टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषवाकर, सागर पुन, वसन्त रेग्मी, विनोद भण्डारी, सन्दीप लामिछाने, सम्पाल कामी र करण केसी छन्। त्यसै गरी 19 मुनिको राष्ट्रिय टीमका कप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख र दिलीप नाथ पनि टोलीमा परेका छन्। त्यसै ललित भण्डारीले पनि लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका छन्। जितेन्द्र सिंह मुखिया, अनिल कुमार शाह, कुशल भोटेल, सिद्धान्त लोहनीलाई पनि राखिएको छ। वैकल्पिकमा परे पनि कुशल र अनिल कुमार शाह भने टोलीसँगै पर्सि बुधबार प्रतियोगिताका लागि आबुधाबी जानेछन्। उनीहरूलाई अतिरिक्त खेलाड़ीको रूपमा लैजान लागिएको नेपाली राष्ट्रिय टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयो। नेपालले आउँदो मंगिर 20 र 22 युएईसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।
र घरेलु टोली काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापामा चलिरहेको काकरभिट्टा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। अन्तिम क्वार्टर फाइनलमा आज काकरभिट्टाले हिमालयन शेर्पालाई 1-0 पराजित गरेको हो। काकरभिट्टाका लागि निराजन खड्काले गोल गरेका हुन्। सेमी फाइनलमा काकरभिट्टाले पर्सि मनाङ मर्स्याङदीसँग खेल्नेछ। पहिलो सेमी फाइनलमा भने भोलि नेपाल पुलिस र आर्मी क्लब खेल्नेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
21 गते चुनाव हुने 45 जिल्लामा आचार संहिता उल्लंघन नगर्न निर्वाचन आयोगको आग्रह। मत सर्वेक्षण गर्ने र मत सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नेलाई कार्यवाही गर्ने चेतावनी।
दोस्रो चरणमा चुनाव हुने ठाउँमा प्रचार प्रसार उत्कर्षमा मतदाता केन्द्रित घर दैलो नै भोट माग्ने मुख्य माध्यम।
स्वदेशमा श्रम नगरी विदेश जाने प्रवृत्ति बढ्दो। स्वदेशमै खुलेका उद्योग कल कारखानामा भने जनशक्तिको अभाव।
बेलायती राजकुमार ह्यारीले अमेरिकी नायिकासँग विवाह गर्ने एक महिना अघि नै कुरा को बेलायती दरबारको भनाई।
र विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत युएईसँग हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सुरेश महर्जन र सशिन्द्र गौतमसँगै दिपा तिमल सिन्हा र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।